आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाई र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ।
मलाई गाउन मन लाग्यो, यसलाई पाएपछि सबै बजा हटी गयो, सधैँ दुखी हुने यो मन अब खुसी हुन गयो, यसलाई पाएपछि सबै बजा हटी गयो, सधैँ दुखी हुने यो मन अब खुसी हुन गयो, नयाँ कसले चायो, नयाँ कसले चायो, लौ न यो के भयो मलाई गाउन मन लाग्यो, अब चिन्ता बिक्री आज अनि भोलिको लागि मन भरि छायो खुसी, यसुलाई पाएपछि देख्छु सबै रमाएको गर्दै प्रशंसा यसुको,
पशु पक्षी बन पाखा देख्छु सबै रमाएको गर्दै प्रशंसा यसुको,
मलाई गाउन मन लाग्यो, सबै बजा हटी गयो, सबै दुखी हुने यो मन अब खुसी हुन गयो, यसलाई पाएपछि सबै बजा हटी गयो, सबै दुखी हुने यो मन अब खुसी हुन गयो, नयाँ कसले चायो,
प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। प्रिय श्रोता मित्र, आज पनि तपाईँ सबैलाई तपाईँहरूकै आफ्नो यो प्रिय कार्यक्रममा हार्दिक स्वागत गर्न चाहन्छु। आशा गर्दछु तपाईँ सबै मनको तयारीको साथ आफ्नो आफ्नो रेडियोको सेटको सामुने आइपुगिसक्नु भएको छ। श्रोता, पवित्र धर्मशास्त्र बाइबलको क्रमबद्ध र श्रृंखलाबद्ध अध्ययनको क्रममा आज हामी युहान्ना रचित सुसमाचार 20 अध्याय पद 1 17 पदसम्म अध्ययन गर्न गइरहेका छौं। यो 20 अध्याय पुनरुत्थानको अध्याय हो, जुन यस युहान्ना रचित सुसमाचारको पुस्तकमा रेकर्ड गरिएको छ। येशु ख्रिष्टको पुनरुत्थान ख्रिस्टियन विश्वासमा अति नै महान महत्व राख्दछ। आउनुहोस् युहान्ना 20 अध्याय 1 हेर्दै अगाडि बढौं। भनिएको छ 1 हप्ताको पहिलो दिन बिहान अध्ययारो छँदै मरियम मग्दलिनी चिहानमा आइन् र तिनले ढुङ्गा चिहानबाट हटाएको देखिन्। हप्ताको पहिलो दिन, यो चाहिँ आइतबार हो। मरियम मग्दलिनी चिहानमा आइन्। हजुर, कहिले चाहिँ विश्राम दिन बदलियो? यो प्रश्न प्रायजसो ती मानिसहरूद्वारा सोधिन्दछ जो विश्वास गर्दछन् कि हामीले शनिबारको दिनलाई विश्राम र आराधनाको दिनको रूपमा पालन गर्नुपर्दछ। मित्र, यो त्यस बेला बदल्यो जब येशु ख्रिष्ट मृत्युबाट पुनः ब्योती उठ्नुभयो। वा विश्राम दिन अवधिमा मर्नु हुन्थ्यो वा मृत्यु हुनुहुन्थ्यो, उहाँ आइतबारमा जीवित हुनुभयो। त्यस समयदेखि विश्वासीहरू हप्ताको पहिलो दिनमा आराधनाको लागि भेला भइरहेका छन्। हुन त हाम्रो देशमा नेपालमा चाहिँ समयको परिस्थिति अनुसार हामी शनिबार नै आराधना राख्दछौं, तर प्रायजसो ठाउँहरूमा मुलुकहरूमा आइतबारको दिन आराधना संगति हुँदछ अनि विश्राम पालन गर्ने कुरा पुराना सृष्टिसँग सम्बन्धित छ र परमेश्वर यावत थोकको सृष्टि गरिसक्नु भएपछि उहाँ विश्राम दिनमा विश्राम गर्नुभयो। अहिले हामी ख्रिस्ट येशुमा नयाँ सृष्टितिर आएका छौं। पेन्टिकोस्टको दिन आइतबारमा वा हप्ताको पहिलो दिनमा भएको थियो वा स्थान लिएको थियो। चाखलाग्दो कुरा छ कि युहान्ना अन्तिम सुसमाचार लेखक जोड़ दिन्छन् कि यो हप्ताको पहिलो दिन येशु मृत्युबाट पुनः ब्योती उठ्नुभयो। हप्ताको पहिलो दिन अर्थात आइतबार सूर्य उदाउन भन्दा अघि नै मरियम मग्दलिनी आफ्नो घरबाट निस्केर येशुको च्यानतिर लागिन्। मर्कुस 16:2 अनुसार तिनी र अरू दुई आईमै चिहानमा आइपुगे। मरियम मग्दलिनी एक थिइन् जसबाट प्रभुले 7 भूतात्मा निकाल्नु भएको थियो, अर्थात मरियम मग्दलिनीबाट नै प्रभु येशूले 7 भूत आत्माहरू निकाल्नु भएको थियो। कोही कोही बाइबल विद्यार्थीहरू वा विद्वानहरूले सोच्दछन् कि मरियम मग्दलिनी पापिनी स्त्री थिइन् जसले आफ्नो केशले येशूको पाउ धोएकी थिइन्। हजुर, यो एक अनुमान वा अन्दाज मात्र हो जुनको प्रमाणित गर्न सकिँदैन। कुरा जेसुकै होस्, तिनी अति नै उच्च चरित्र बलको व्यक्ति थिइन्। तिनी अनन्त कालभरि उहाँको चंगाईको लागि प्रभुसँग धन्यवादी थिइन्। जब तिनले प्रभुको लास त्यहाँ भएको देखिन् तब तिनी तुरन्त युहान्ना र पत्रुस कहाँ यो भन्नलाई गइन्। 2 भनिएको छ, तिनी सिमोन पत्रुस र येशूले माया गर्नुहुने अर्को चेला कहाँ दगुरेर गइन् र तिनीहरूलाई भनिन्, तिनीहरूले प्रभुलाई चिहानबाट बाहिर लगेछन् र उहाँलाई कहाँ राखेका छन् सो हामी जान्दैनौ। येशूले माया गर्नुहुने अर्को चेला चाहिँ युहान्ना हुन्। युहान्नाले सधैँ आफैलाई यसरी नै संकेत गर्दछन्, अनि यहुदा इस्करियोती बाहेक सबै चेलाहरूले यो उपाधि आफू स्वयंमा वा स्वयंको लागि प्रयोग गर्न सक्थे। तपाईँ पनि आफ्नो लागि यो उपाधि प्रयोग गर्न सक्नुहुन्छ। यहुदा एक अध्याय 21 पदले भन्छ, अनन्त जीवनको निम्ति हाम्रा प्रभु येशु ख्रिष्टको कृपाको आशा राखी तिमीहरू आफैलाई परमेश्वरको प्रेममा राखी छोड, किनभने तपाई जान्नुहुन्छ कि उहाँ तपाईलाई प्रेम गर्नुहुन्छ। तपाईलाई प्रेम गर्ने कामबाट उहाँलाई अलग राख्न वा हटाउन तपाई सक्नुहुन्न। मित्र, युहानले आफ्नो निम्ति लिएका त्यो उपाधिको तपाई आफ्नै निम्ति पनि लिन सक्नुहुन्छ यदि तपाई विश्वासी हुनुहुन्छ भने। येशूले माया गर्नुहुने अर्को चेला। मित्र, हामी सिमोन पत्रुस र युहानलाई त्यस समयमा एकै साथमा भएको पाउँछौ। दुई पदमा भनिएको छ, दुई पदमा तिनी सिमोन पत्रुस र येशूले माया गर्नुहुने अर्को चेला कहाँ दगुरेर गइन् र तिनीहरूलाई भनिन्, तिनीहरूले प्रभुलाई चिहानबाट बाहिर लगेछन् र उहाँलाई कहाँ राखेका छन् सो हामी जान्दैनौ। मित्र, मरियम मग्दलीनीले प्रभुको पुनरुत्थानको कति पनि आशा गरिरहेकी थिइनन् वा तिनले प्रभुको पुनरुत्थानको विश्वास गरिरहेकी थिइनन्। तिनको विचार यो थियो कि कसैले प्रभुको शरीरलाई लासलाई चोरी लगे। तीन र चार पदमा भनिएको छ, तब पत्रुस र अर्को चेला बाहिर निस्केर चिहानतिर गए, ती दुवै सँगसँगै दगुरे, तर अर्को चेला पत्रुसलाई उछिनेर चिहानमा अगाडि आइपुगे। चिहानभित्र निहुरेर हेर्दा तिनले अघि बेरेको सुती कपडा मात्र पडिरहेको देखे, तर तिनी भित्र पसिएनन्। अनि सिमोन पत्रुस र युहानले पनि पुनरुत्थानको कति पनि आशा गरिरहेका थिएनन्। तिनीहरूले सम्भवत सोचे कि मरियमले वास्तवमा अन्धारोमा त्यति राम्ररी देखिनन्। तिनले चिहानबाट डुङ्गा वा ढुङ्गा गोडेको देखिन्, तब डरले भागिन्, अथवा तिनी गलत चिहानमा गइन्। यसरी तिनीहरू चिहान भएतिर दगुरे। मित्र, जीवितलाई देख्न चिहानमा हेर्न जान तपाईँलाई आवश्यक छैन। तिनीहरू जीवित प्रभुलाई हेर्न आशा गरिरहेका थिएनन्, किनकि जीवित चिहानबाट वा कबर स्थानमा हुँदैन। जब तिनीहरू चिहानतिर दगुरे, तिनीहरूले येशु जीवित हुनुहुन्छ भन्ने कुरा देख्नलाई दगुरी गएका थिएनन्। बरु तिनीहरू प्रभुको मृत्यु शरीरलाई पत्ता लगाउन आशा गरिरहेका थिए, अर्थात उहाँको लास चाहिँ त्यहाँ छ भन्ने कुरा मात्र तिनीहरू आशा गरिरहेका थिए, वा प्रभुको मृत्यु शरीर पाउनेछौ भन्ने तिनीहरूको विचार र आशा थियो। मैले पहिले पनि भनिसकेको छु कि त्यो अर्को चेला युहाना थिए। तिनी निश्चय नै कम उमेरका जवान थिए र सिमोन पत्रुसलाई उछिनेर चिहानमा आइपुगे। यसले परम्पराको पक्का गर्दछ, पुष्टि गर्दछ, सुनिश्चित गर्दछ कि युहाना सम्भवत चेलाहरूमध्ये सबभन्दा कम उमेरका थिए। पाँच पदमा भनिएको छ, चिहानभित्र निहुरेर हेर्दा तिनले अघि बेरेको सुती कपडाहरू मात्र पडिरहेको देखे, तर तिनीभित्र पसेनन्। जुन कुरा युहानाले देखे, यसले तिनलाई विश्वास दिलायो कि येशु वास्तवमा मृत्युबाट पूर्ण ब्योति उठ्नुभयो। तिनले चिहानमा सुती कपडाहरू मात्र त्यसै पडिरहेको देखे, तर शरीर चाहिँ त्यहाँ थिएन। छ पदमा भनिएको छ, सिमोन पत्रुस त्यसको पछि पछि आए र चिहानभित्र पसे, अनि तिनले पनि मलमलका बेर्ने कपडा मात्र त्यसै पडिरहेको देखे। सिमोन पत्रुस पनि युहानको पछि पछि आइपुगे र तिनी सिधै चिहानभित्र पसे, र तिनले पनि सुती कपडाहरू र उहाँको शिरमा भएको रूमाल पडिरहेको देखे। यो कुराको याद राखौं कि युसुफ र निकोदमसले हाम्रो प्रभुको शरीरमा मुर र एलुवा लगाई सुती कपडामा नफुस्किने गरी साह्रो बेरेको हुनै पर्छ। अब यहाँ प्रश्न छ कि कसरी लास शरीरलाई बाँधेको सुती कपडा नफुकालिकन त्यस्तो साह्रो गरी बेरेको फन्दाबाट शरीर निस्कन सक्थ्यो? अचम्म। यो यसकारणले यसरी निस्कन सक्यो किनकि उहाँ महिमित शरीर लिएर पुनरुत्थान हुनुभएको थियो, अनि महिमित शरीरलाई कुनै पनि फन्दाले छेक्न सक्दैन। येशु ख्रिष्ट त्यस चिहानबाट जसरी भूमिबाट बिउ बाहिर निस्कि आउँछ, त्यसरी नै बाहिर आउनुभयो। यो कुराको याद राखौं, उहाँले भन्नुभएको थियो, जबसम्म गहुँको दाना भुइँमा परेर मरेन भने त्यो एक्लै रहन्छ, त्यसपछि नयाँ गहुँको बोट त्यसबाट बढ्नेछ, तर बिउको पुरानो खोल वा खप्टा अझै भुइँमै रहन्छ, अनि त्यही नै चिहानमा छोडिएको थियो किनकि उहाँ पुरानो खोल वा खप्टा रूपी सुती कपडामा
हुनुहुन्न थियो अनि चिहानमा खालि त्यही उहाँलाई बेरेको सुती कपडाहरू मात्र थियो। उहाँ कति पनि त्यस कपडा वा खोलभित्र हुनुहुन्न थियो। उहाँ जीवित हुनुभयो सदाको निम्ति। के तपाईँलाई याद छ जब प्रभु येशूले लाजरसलाई मृत्युबाट बिउँदै उठाउनुभयो तब तिनी लाजरसलाई बेर्ने कात्रोसँग चिहानबाट बाहिर निस्किआए र प्रभुले अरूहरूलाई तिनको शरीरबाट कात्रो फुकालिदिन भन्नुभयो। लाजरस पुरानो लासलाई बाँधिएको कात्रोमा आफ्नो पुरानो अवस्थामा निस्किआए। किन त भन्दा लाजरस अझै फेरि मर्नुपर्ने थियो तर ख्रिस्ट चाहिँ महिमित शरीरमा आउनुभयो जुनले कहिले फेरि मृत्यु देख्ने छैन अनि महिमित शरीरलाई कुनै बन्धनले छेल्न सक्दैन। हामीले उदाहरणको रूपमा देख्यौं कसैले नफुकाली येशूको लास बेरेको कात्रोबाट जीवितको रूपमा निस्कि गयो। अर्को उदाहरण चेलाहरू भेला भएको कोठाभित्र येशू प्रवेश गर्न सक्नुभयो। पद 7 र 8 भनिएको छ उहाँको शिरमा बाँधेको रूमाल चाहिँ मलमलका कपडाहरूसँग थिएन तर अलग्गै एक ठाउँमा पट्याएर राखिएको थियो। तब चिहानमा पहिले आइपुग्ने अर्को चेला पनि भित्र पसे र त्यो देखेर तिनले विश्वास गरे। परमेश्वरले युहानद्वारा अर्को सानो कुरा तर महत्वपूर्ण विवरणको होसियार साथ रेकर्ड गर्नुहुन्छ। उहाँको शिरमा भएको रूमाल उहाँको शरीरलाई बेरिएको सुती कपडा अलग्गै एकै ठाउँमा बेरिएर पसरेको थियो। म सोच्दछु यसले पत्रुसलाई सुनिश्चित गरिदियो पक्का गरिदियो कि वास्तवमा प्रभु येशू पुनः जी उठ्नुभयो। 9 र 10 भनिएको छ किनभने तिनीहरूले उहाँ मृतकबाट जीवित भई उठ्नुपर्छ भने धर्मशास्त्रको वचन अहिलेसम्म बुझेका थिएनन्। त्यसपछि ती चेलाहरू आफ्ना आफ्ना घर फर्के। युहानाले हामीलाई केही अनौठो कुरा भन्छन्। यद्यपि हाम्रा प्रभुले आफ्नो पुनरुत्थानको बारेमा पटक पटक दोहोर्याउनु भए तापनि र यसको बारेमा पुरानो नियमले बताए पनि यी मानिसहरूले वा चेलाहरूले कति पनि बुझेका थिएनन्। अरू त के आज पनि हामीलाई पछाडि गएर पुरानो नियमको अर्थ खुलाउन टर्चको रूपमा नयाँ नियमको आवश्यकता पर्दछ। म विश्वास गर्दछु कि पुरानो नियम लोकप्रिय नभएको एक कारण यो हो कि किनभने हामी यसलाई अर्थ खुलाउन नयाँ नियमको पर्याप्त रूपमा प्रयोग गर्दैनौ। मित्र अगाडि हामी देख्छौ येशू मरियम कहाँ प्रकट हुनुहुन्छ अनि यो स्पष्ट छ कि मरियम कहाँ नै प्रभु सबभन्दा पहिले पुनरुत्थानपछि प्रकट हुनुभयो। त्यहाँ थुप्रै मानिसहरू छन् जो सोच्दछन् कि किन प्रभु सबभन्दा पहिले मरियम मग्दलिनी कहाँ प्रकट हुनुभयो। हजुर किन उहाँ सबभन्दा पहिले मरियम मग्दलिनी कहाँ प्रकट हुनुभयो त्यो त म जान्दिन तर म एउटा कुरा जान्दछु जुन यसको कारण हुन सक्छ। यतपदेश 8 अध्यायको 17 भन्छ मलाई प्रेम गर्नेहरूलाई म प्रेम गर्दछु मलाई खोज्नेहरूले मलाई भेटाउनेछन्। तिनले उहाँलाई खोजी र सबभन्दा पहिले तिनले उनलाई उहाँलाई खोजी। 11 र 15 हामी पढ्दछौ 11 देखि 15 तर मरियम बिहान बाहिर रुँदै उभिरहेकी थिइन्। तिनले रुँदै चिहानतिर निहुरेर हेरिन् र जहाँ येशूको मृत्यु शरीर राखिएको थियो त्यहाँ सेता वस्त्र लाएका दुई स्वर्गीय दूतहरूलाई एउटा शिरतिर र अर्को पाउतिर बसिरहेको तिनले देखिन्। उनीहरूले तिनलाई भने नारी किन रुन्छौ। तिनले उनीहरूलाई भनिन् तिनीहरूले मेरो प्रभुलाई लगेछन् र उहाँलाई कहाँ राखेछन् म जान्दिन। यी कुरा भनेर तिनी पछिल्लोतिर फर्किन् र तिनले येशूलाई उभिरहेको देखिन् तर येशू नै हुनुहुन्छ भनी चिनिनन्। येशूले तिनलाई भन्नुभयो नारी तिमी किन रुँदछौ कसलाई खोज्छौ। तिनले उहाँलाई माली भण्टानेर भनिन् हजुर तपाईँले उहाँलाई यहाँबाट लैजानु भएको भए कहाँ राख्नु भएको छ मलाई भन्नुहोस् न र म उहाँलाई लैजान्छु। मित्र यहाँ फेरि हामी देख्न सक्छौ कि तिनले उहाँलाई चिन्दिनन्। तपाईँलाई थाहा छ किन तिनी विश्वास गर्दिनन् कि उहाँ मृत्युबाट पुनः बिउती उठ्नु भएको छ। अविश्वास अन्धो हो र अविश्वास गुंगा हो जुन हामी जकरियाको मामलामा देख्छौ। तिनले उहाँलाई प्रेम गर्छिन् तर प्रेम विश्वाससँग जोडा मिल्नु पर्दछ। तिनी रोइरहेकी छिन् किनभने तिनी येशूलाई प्रेम गर्छिन् तर उही समयमा तिनी उहाँ मृत्युबाट जी उठ्नु भएको छ भन्ने कुरामा विश्वास गर्दिनन्। त्यसकारण रोइरहेकी छिन् हजुर कति धेरै उहाँको महिमित शरीर परिवर्तन भएको छ मलाई थाहा छैन तर मलाई लाग्दैन कि उहाँको महिमित शरीर त्यति धेरै परिवर्तन भएको छ बदलिएको छ जुनले गर्दा तिनले उहाँलाई ठिम्याउन सकिनन् कि उहाँ येशू नै हुनुहुन्छ। म विश्वास गर्छु कि मरियम आफ्नो शोकमा पूर्ण रूपमा एक होशमा लीन थिइन् वा प्रभावित भएका थिए। यद्यपि तिनले दुई स्वर्गीय दूतहरू देखेता पनि यसले तिनको ध्यान कुनै विशेष निश्चित तरिकामा आकर्षण गरेको देखिँदैन। ती स्वर्गीय दूतहरूले प्रश्न सोध्छन्, यो यस कारणले होइन कि तिनीहरू यसको उत्तर जान्दैनन्, तर किनभने तिनीहरू मरियममा विश्वासको केही प्रमाण उठाउन कोशिश गरिरहेका छन्। तिनी आफ्नो उत्तरमा एक मनका छिन्। तिनको विचारमा उहाँ अझै मरेको हुनुहुन्छ र सम्भव तिनको उत्तर यो हो कि प्रभुको शरीर चोरी भयो। तिनले ख्रिस्ट जीवित देख्न कति पनि आशा गर्दिनन्। तिनलाई यसमा कति पनि विश्वास छैन र आफ्नो अविश्वासमा तिनले उहाँलाई ठिम्याउन सक्दिनन्। 14-15 पदमा भनिएको छ, यस प्रकार लेखिएको छ, 14-15 पदमा, यी कुरा भनेर तिनी पछिल्लोतिर फर्किन् र तिनले येशूलाई उभिरहेको देखिन्, तर येशु नै हुनुहुन्छ भनी चिनिनन्। येशूले तिनलाई भन्नुभयो, नारी तिमी किन रुन्छ्यौ, कसलाई खोज्छ्यौ? तिनले उहाँलाई माली भन्टानेर भनिन्, हजुर तपाईँले उहाँलाई यहाँबाट लैजानु भएको भए कहाँ राख्नु भएको छ? मलाई भन्नुहोस् न, म उहाँलाई लैजान्छु। अनि 16 पदमा भनिएको छ, येशूले तिनलाई भन्नुभयो, मरियम तिनले फर्केर उहाँलाई हिब्रूमा भनिन्, रब्बोनी अर्थात हे गुरूज्यू। जब उहाँले तिनलाई नाम काढेर बोलाउनु भयो तब तिनले उहाँको आवाजको ठिम्याए वा आवाजबाट चिन्न सकिन्। योहना 10:4 पदमा हामी देख्छौ, येशूका भेडाहरूले उहाँको सुर चिन्छन्। मरियमले येशूको लाश मात्रै भेटाउन आशा गरेकी थिइन्, तर अहिले तिनले उहाँलाई जिउँदै भेटाएकी थिइन्। 17 पदमा भनिएको छ, 17 पदमा, येशूले तिनलाई भन्नुभयो, मलाई नछौ, किनभने म अहिलेसम्म पिता कहाँ गएको छैन, तर मेरो भाइहरू कहाँ गएर तिनीहरूलाई भनिदेऊ, मेरो पिता र तिमीहरूका पिता र मेरो परमेश्वर र तिमीहरूका परमेश्वर कहाँ गइरहेछु। मरियमलाई प्रभुले आफूलाई नछुन भन्नुभयो। नछुनुको ग्रीक शब्द हो हाप्तोमाई, जुनको अर्थ हुन्छ नसमात्नु वा नपकड्नु। पछिबाट उहाँले चेलाहरूलाई छुन भन्नुभयो। किन यो भिन्नता त? उहाँले तिनलाई भन्नुहुन्छ, किनभने म अहिलेसम्म माथि पिता कहाँ गएको छैन, यही नै कारण तिनले उहाँलाई समात्न वा पकड्नु हुँदैन भन्नुभयो। त्यसकारण यो स्पष्ट छ कि एउटा घरको कोठामा भएका चेलाहरू कहाँ प्रकट हुनुभन्दा अघि पहिले उहाँ पिता कहाँ जानुभएको थियो। म विश्वास गर्दछु येशूले अनुग्रहको सिंहासनमा आफ्नो रगत पेश गर्नुभयो र त्यो उहाँको रगतले इन्साफ वा न्याय आसनलाई कृपा आसनमा बदलिदियो, जुन आज कृपा आसन भएको छ। रगत तपाईँ र मेरो पापको लागि बगाइएको थियो। मलाई लाग्छ उहाँले हाम्रो लागि दाम चुक्ता गर्नुभयो भन्ने तथ्यको अनन्त गवाहीको रूपमा सम्पूर्ण अनन्त कालभरि त्यहाँ हुनेछ। प्रभु आफ्नो वचन अध्ययनद्वारा हामी हरेकलाई धेरै धेरै आशिष दिनुभएको होस्।
खुसीको स्वर्गको देशमा जानु है छैन, प्रभु येशु ख्रीष्टलाई सम्झौं है, उनैमा विश्वास गरेमा छैन अनन्त जीवन पाइनेछ, वचन उनैको सुन्दैमा छैन तयारी हामी बस्छौ है। बाटो र सत्य जीवन म नै हो भनी भन्छन् है,
म बिना कहिले कोही पनि स्वर्गमा तत्वै पुग्दैन, पिताको घरमा पुग्दैन,
कसैले उनैमा विश्वास छैन गरेमा स्वर्गमा पुगिन छ, कसैले उनैको पुराइमा बुझे तयारी हामी बस्छौ है। स्वर्गको त्यसैमा लानेमा छु, अनन्त जीवन दिनेमा छु, कसैले हुनैमा भरोसा छैन, गरेमा स्वर्गैमा पुगिनेछ, कसैले हुनैको बाटोमा हेर्दै तयारी हामी बस्छौ है। प्रभु येशु कृष्णलाई सम्झौ है, कुनैमा विश्वास गरेमा चाहिँ अनन्त जीवन पाइनेछ, वचन उनैको सुन्दैमा चाहिँ तयारी हामी बस्छौ है, तयारी हामी बस्छौ है, तयारी हामी बस्छौ है, तयारी हामी बस्छौ है, तयारी हामी बस्छौ है।
प्रिय श्रोता, अहिले भर्खरै तपाईँले टीडब्ल्यूआर नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनु भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, इपिसी 2561, काठमाडौँ। ठेगाना एकपल्ट सुनौला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, इपिसी 2561, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न सक्नुहुनेछ: 98473536979847035679। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।